أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطاهرين وأصحابه المنتجبين أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتموه واتقوا الله إن الله تواب رحيم. ہم نے اس پروگرام میں دیندارانہ زندگی کے چند ایک اصولوں پر اب تک گفتگو کی ہے کہ ایک دیندار انسان، ایک مومن انسان، ایک مسلمان انسان کے لیے ضروری ہے کہ وہ زندگی میں ان اصولوں کا پاس رکھے. آج کی اس آیہ شریفہ جس کی تلاوت ہوئی، اس میں بھی ایک صاحب ایمان انسان کے لیے زندگی کے چند بنیادی اصول بیان ہوئے ہیں. پہلا اصول جو اس آیہ شریفہ کے کلمات میں بیان ہوا ہے، وہ معاشرے میں و اجتماع میں بدگمانی سے پرہیز ہے. چنانچہ ارشاد پروردگار ہوتا ہے، یا ایھا الذین آمنو، اے ایمان لانے والوں، اجتنبوا کثیرا من الظن، کثیر ظن سے بچو. ان بعض الظن اسم، بے شک بعض بدگمانیاں گناہ ہیں. یہ انسان کی مومنانہ زندگی کا ایک اہم اصول ہے جس کا انسان کی معاشرتی زندگی کے ساتھ تعلق ہے. سماج میں جب انسان رہتا ہے، معاشرے میں جب انسان رہ رہا ہوتا ہے، اپنے جیسے انسانوں کے اکٹھ میں جب انسان رہ رہا ہوتا ہے، تو جیسا کہ پچھلے پروگرامز میں بھی ہم نے اس مطلب کی طرف اشارہ کیا کہ ایک تو معاشرے کے بغیر انسان تکامل اور ترقی نہیں کر سکتا. فرد قائم، ربط ملت سے ہے تنہا، کچھ نہیں. موج ہے دریا کے اندر، بیرون دریا کچھ نہیں. تنہا انسان فرد قائم، ربط ملت سے ہے تنہا، کچھ نہیں. اگر ملت سے جدا ہو جائے تو کچھ بھی نہیں ہے، نہ کمال کو پہنچ سکتا ہے اور نہ ہی ترقی کے زینے طے کر سکتا ہے. اور پھر انسان تنہا اپنی تمام ضروریات بھی پوری نہیں کر سکتا. انسان محتاج ہے معاشرے کا، اسی لیے تو انسان کو ایک معاشرتی موجود کہا جاتا ہے. انسان اپنی طبیعت کے لحاظ سے، بعض فلسفرز نے کہا، مدنی بالطبع ہے. اپنی طبیعت، اپنی نیچر کے لحاظ سے انسان مدینے اور شہر اور سوسائٹی میں رہنے والا موجود ہے. بنابراین معاشرتی زندگی کی اساس تعامل پر ہے، افراد کا دو طرفہ تعامل، اس فرد کا اس فرد کے ساتھ رابطہ، اس کا اس کے ساتھ رابطہ. یہ اسے کچھ دے رہا ہوں اور وہ کچھ اسے دے رہا ہوں، یہ اس کی کوئی ضرورت پوری کرے اور وہ اس کی کوئی ضرورت پوری کرے. یوں پورا معاشرہ، اس کا ہر فرد ایک سرکل میں ایک دوسرے کی مدد کر رہا ہوتا ہے، ایک دوسرے کا سہارا بن رہا ہوتا ہے. اور ایسا تب ہو سکتا ہے جب معاشرہ کے افراد کا ایک دوسرے پر اعتماد ہو، باہمی اعتماد کی فضا قائم ہو، سازگار ہو. اگر افراد کا ایک دوسرے پر اعتماد نہ رہے، بھائی کا بھائی پر اعتماد نہ رہے، ये दो भाई कभी इज्तिमाई ज़िंदगी नहीं गुजार सकते, मियाँ बीवी का आपस में एक दूसरे पर एतमाद न रहे, ये मियाँ कभी बीवी की मदद नहीं कर सकता, बीवी इसको सहारा नहीं मानने को तैयार, और शौहर इस बीवी को अमानतदार और राजदार मानने को आमादा नहीं है। बिनाबरी एक शौहर की वो तमाम तर ज़रूरियात जो खुदावंद तबारक ताला ने इज़दवाजी सिस्टम में इसकी बीवी के तवस्सुत से पूरी करना थी, जब शौहर का एतमाद ही न रहे तो ये पूरी नहीं हो सकती। इसी तरह से वो तमाम तर ज़रूरियात ज़िंदगी, वो तमाम तर सुकून नफ्स, इत्मीनान और आसाइशात जो शौहर के वसीले से खुदा ने पूरी करनी थी, अता करनी थी एक जौजा को, एक बीवी को, अगर बीवी का शौहर पे एतमाद ही न रहे, भरोसा ही न रहे, तो ये पूरी नहीं हो सकती। एक कारखानेदार का अपने वर्कर्स पर एतमाद न रहे तो कभी ये उन्हें नहीं रखेगा, और जब ये फ़ज़ा बाहमी एतमाद की न रहे, ये कारखाना नहीं चलेगा। जब मुलाजिम का अपने अफसर पर एतमाद न हो कि ये मुझे मेरा हक अदा भी करेगा या नहीं, एक महीने बाद मुझे ये मेरा हक अदा करेगा या नहीं करेगा, ये मुलाजिम कभी काम नहीं करेगा या करेगा तो काम का हक नहीं अदा करेगा। पस मुआशरा जो कि ज़मानत देता है इंसान की तरक्की और कमाल की, और माशरती बंधन और समाज जो कि कुंजी है, कलीद है तरक्की की, इसका अपना दारोमदार अफराद के बाहमी एतमाद पर है। और कोई भी मुआशरा उसमें ये तकामुल तरक्की बाहमी एतमाद की फ़ज़ा के सहारे हो सकती है। अब मुसलमान मुआशरे में भी बिल्कुल ऐसा ही है। अगर एक मुसलमान मुआशरे में एक इंसान का दूसरे इंसान पर एतमाद ना हो तो इस इस्लामी मुआशरे में इंसान कमाल के वो जीने तय नहीं कर सकता जो मुआशरे के अंदर रहकर तय किए जा सकते थे। लिहाजा मुआशरे के अंदर एतमाद की फ़ज़ा को कायम रखना और उन अवामिल का सद्दबाब करना जो एतमाद की दीवारों को गिरा देते हैं, ये मुआशरे को वजूद में लाने वाले का सबसे बड़ा हम-ग़म हो सकता है। मुआशरे को किसने वजूद में लाया? खुदावंद तबारक ताला ने इंसानों में उम्मत का सिलसिला रखा और इंसान की ज़िंदगी को मुआशरती और समाजी ज़िंदगी करार दिया। चुनाचे वो उसूल ज़िंदगी जो माशरती ज़िंदगी को कायम रख सकते हैं, उनको बयान करते हुए इस आय शरीफ़ा में, इस आय मजीदा में इरशाद परवरदिगार हुआ, या अय्युहल लज़ीन आमनु इज्तनिबु कसीरन मिनज़्ज़न इन बअज़्ज़न इस्म। ऐ साहिबान ईमान, कसीर ज़न से बचो, और बेशक बाज़ बदगुमानियाँ तो गुनाह हैं। एक घर में अगर एतमाद की फ़ज़ा ना हो, ये घर उजाट हो जाता है, वीरान हो जाता है, उस घर का सुकून तहबाला हो जाता है। एक शहर में, एक मुल्क में, एक पूरे मुआशरे इंसानी में, इस्लामी मुआशरे में एतमाद की फ़ज़ा को बहाल करना बहुत ज़रूरी है। बिनाबरी अगरचे एक लिहाज से बदगुमानी उसमें कहा जा सकता है कि इंसान का अख्तियारी फ़ेल नहीं है, मगर बहुत दूर के मुकदमात में, बहुत दूर जाकर कहीं इसका सद्दबाब इंसान अख्तियारन कर सकता है, लेकिन बहरहाल जन या बदगुमानी होने के नाते कहते हैं कि एक ऐसा अम्र है जो फुजअतन यानी दफ़अतन यानी बग़ैर इंसानी अख्तियार इरादे के जहन में आ सकता है, लेकिन जब ये गुमान आ जाए, बदगुमानी किसी की बाबत इंसान के जहन में आ जाए, तो फिर क्या किया जाए? ارشاد پروردگار یہ ہے، اصول زندگی یہ ہے کہ انسان بدگمانی سے بچے۔ البتہ یہاں پر بدگمانی سے بچنے کا پھر مطلب یہی ہے کہ بدگمانی پر جو آثار مرتب ہو سکتے ہیں ایک سوسائٹی میں، ایک معاشرے میں، ایک ماحول میں، انسان وہ مرتب نہ کرے۔ بھائی کو بھائی کی نسبت اگر بدگمانی ہو بھی جائے تو جب تک قاطع دلائل کی روشنی میں، واضح دلیلوں کی روشنی میں وہ بدگمانی حقیقت کا روپ نہ دھار لے، بھائی کبھی بھی بھائی پر الزام نہ لگائے یا ان کے درمیان جو فضا اعتماد کی قائم ہے اس کو مخدوش نہ کرے، اب بھی اس کا بھروسہ رہے، اب بھی اس کا سہارا لے۔ گھر کے اندر ماں بیٹی کے درمیان، بہو اور ساس کے درمیان، بہن بہن کے درمیان، معاشرے میں افراد مختلف جو پیشوں اور مختلف جو ان کے طبقات ہیں ان سے ان کا تعلق ہے، اگر کوئی کسی کے ذہن میں بدگمانی آ جائے تو اس بدگمانی سے بچنا چاہیے، یعنی اس بدگمانی پر اس کا اثر مرتب نہیں کرنا چاہیے۔ بنابراین بعض مفسرین نے یہاں پر یہ جو ارشاد پروردگار ہوا ہے کہ اکثر ظن اور بدگمانی سے بچو، بے شک ان بعض ظن اسم، بعض بدگمانیاں گناہ ہیں۔ ایک طرف قرآن ارشاد فرماتا ہے کہ اکثر ظنون سے، اکثر بدگمانیوں سے بچو، پھر ارشاد ہوتا ہے کہ بعض بدگمانیاں گناہ ہیں۔ تو ان میں فرق یہ ہے کہ جہاں تک احتیاط کا تقاضا ہے تو انسان پہلے تو سرے سے بدگمانی کو ذہن میں آنے ہی نہ دے، اور بدگمانی آ جائے تو پھر بدگمانی کا آ جانا فی نفسی ہی حرام، مفسرین فرماتے ہیں نہیں ہے، جو چیز حرام ہے شریعت کی نظر میں یعنی گناہ ہے وہ یہ کہ بدگمانی کو بیس بنا کر اس پر کوئی اور اثر مرتب کیا جائے، بدگمانی کی بنیاد پر کوئی اقدام کیا جائے۔ لہٰذا وہ جو بعض بدگمانیاں گناہ ہیں ان سے مراد وہ بدگمانی ہے جس پر بدگمانی کرنے والا عملی اقدام کرے، بغیر تحقیق کیے تنہا بدگمانی کی بنیاد پر عملی اقدام کرے تو اس سے روکا گیا ہے۔ اور پھر بعض مفسرین نے یہاں پر ایک لطیف نکتہ بھی بیان کیا ہے کہ بد گمانی کے مقابلے میں اچھے گمان بھی بعض اوقات مومنین کے ذہن میں آتے ہیں، اجتنبوا کثیرا من الظن، یہاں کوئی اس ظن میں یعنی اکثر ظنون سے بچو، یعنی اکثر ظنون اور بدگمانیوں سے بچو، ہم یہاں ظن کا معنی بدگمانی کر رہے ہیں، ٹھیک بھی ہے، لیکن ظن یہاں پر خواہ گمان اچھا ہو خواہ برا ہو دونوں کو اپنے اندر لیے ہوئے ہے، تو بہت سے ظنون سے بچنا چاہیے۔ بعض نے کہا کہ چونکہ بدگمانیاں اچھے گمانوں کی نسبت عام طور پر انسان میں زیادہ ہیں لہٰذا یہ فرمایا کہ کثیرم من الظن، یعنی بدگمانیوں سے، بہت ساری بدگمانی، ان سے بچنے کی بات ہوئی ہے۔ کسی کے بارے میں آپ اچھا گمان رکھتے ہیں تو اس سے تو نہ تنہا یہ کہ بچنا نہیں چاہیے بلکہ وہ ایک اچھا ہی اقدام ہے، ایک اچھی بات ہے۔ اور بعض نے فرمایا کہ یہاں پر پہلے جو ظن کو یا بدگمانی جس کا معنی کر رہے ہیں کثیر کہا گیا، اس لیے کہا گیا ہے کہ بدگمانی خواہ تھوڑی بھی ہو گویا یہ زیادہ ہے، یہ کثیر ہے۔ کیوں؟ اس لیے کہ بدگمانی کی بنیاد پر وہ آثار مرتب ہوتے ہیں کہ جو بہت تخریب کرتے ہیں معاشرتی طور پر، اور بدگمانی کم بھی، دیکھیں اگر اعتماد کی فضا فرض کریں فقط میاں بیوی کے ہم رابطے کو لے لیتے ہیں جو ایک سماجی بندھن ہے، جو ایک معاشرتی رابطہ ہے، اگر ایک میاں بیوی کے درمیان 100 نیک گمان تھے ایک دوسرے کے بارے میں، اب یہ 100 اپنی جگہ، لیکن ایک بدگمانی آ جائے تو یہ پورے 100 نیک گمان یہ اپنا اثر نہیں دکھاتے، اور ایک بدگمانی بعض اوقات پوری ایک زندگی، ایک ازدواجی زندگی کو برباد کر دیتا ہے۔ لہذا بدگمانی کی طبیعت میں یہ بات پوشیدہ ہے کہ یہ کم بھی ہو زیادہ ہے۔ تو یہ اصول زندگی جو اس آیہ مبارکہ میں ہمیں ملتا ہے، ایک مومن انسان کو ملتا ہے، کہ مومن انسانوں کو بدگمانی سے بچنا چاہیے، اور بے شک بعض بدگمانیاں گناہ ہیں، یعنی بے شک بعض بدگمانیوں کی بنیاد پر، ایک بدگمانی کی بنیاد پر میاں بدخلق ہو جائے بیوی کی نسبت، بیوی خاضع نہ رہے میاں کی نسبت، ایک بدگمانی کی بنیاد پر باپ بیٹے پر شفیق نہ رہے، ایک بدگمانی کی بنیاد پر بیٹا باپ کا احترام ترک کر دے، ایک بدگمانی کی بنیاد پر عوام علماء کی نسبت متنفر ہو جائیں، ان کا احترام چھوڑ دیں، ان کی بات نہ مانیں، ایک بدگمانی کو بنیاد بنا کر عالم عوام کی خدمت اور عوام کی ہدایت کا فریضہ ترک کر دے تو کیا ہوگا؟ بہت ہی بھیانک تصویر بنے گی مسلمانوں کے سماج کی، مسلمانوں کے معاشرے کی۔ بنابراین خداوند تبارک تعالیٰ سے دعا ہے کہ ہمیں اس اصول زندگی کی پاسداری کی توفیق عطا فرمائے۔ اور اسی آیہ مبارکہ میں اگلا اصول زندگی جو ہمیں دیا گیا وہ ولا تجسسو، یہ اصول زندگی یہ ہے کہ تجسس ایک دوسرے کے بارے میں نہ کیا جائے۔ تجسس کسی کے عیب تلاش کرنے کا نام ہے۔ یہ ایک اور اخلاقی اور دینی برائی ہے کہ جو معاشرے میں معاشرتی امن و سکون، معاشرے میں اعتماد کی فضا، معاشرے میں ترقی اور تکامل کی رفتار کو گھٹا دیتی ہے، جب ایک انسان دوسرے انسان کے عیب تلاش کر رہا ہو۔ تو جب جس کے عیب تلاش کیے جا رہے ہیں اسے پتہ چلے کہ وہ کیا کرے گا، وہ نتیجتاً بالمقابل جو عیب تلاش کرنے والا ہے اس کے عیب تلاش کرے گا، اب خواہ اس میں عیب نہ بھی پایا جاتا ہو۔ یہاں چونکہ انتقام کا جذبہ بھی ساتھ وہ شعلہ‌ور ہو جاتا ہے تو ایک اور برائی کا دروازہ کھل جاتا ہے، اور وہ برائی ہے تہمت۔ جب ایک انسان دوسرے کے عیب تلاش کرتا ہے، کیوں؟ پہلے تو عیب تلاش کیوں کر رہا ہے؟ اس لیے کہ اسے نیچا دکھا سکے، کہیں اس کی عزت و آبرو کو برباد کر سکے، کہیں اسے بلیک میل کر سکے، کہیں اس سے باج لے سکے۔ نتیجہ یہ ہوگا کہ مقابلے میں وہ شخص بھی اس کے عیب تلاش کرے گا۔ اور یہاں پر انسان ہونے کے ناطے عیب سے ہر انسان پاک بھی نہیں ہو سکتا، فقط معصوم انسان ہو سکتے ہیں جو عیوب سے پاک ہوں۔ بہرحال ہم انسان ہیں، ہم غیر معصوم انسان ہیں، اور یہ بہت کم ہو سکتا ہے کہ ایک انسان مومن حتیٰ ہر لحاظ سے بے عیب ہو، اس میں کوئی نقص نہ پایا جاتا ہو۔ اور اب خدا نہ خواستہ اگر ایک معاشرے میں یہ لعنت آ جائے کہ انسان ایک دوسرے کے عیب تلاش کر رہے ہوں، تو یہ معاشرے میں جو اعتماد کی فضا ہے، جو باہمی بھائی چارگی کی فضا ہے، بالکل اس کے مقابلے میں ہے۔ اور تجسس کی اسلام نے بڑی شدت کے ساتھ روک تھام کی ہے، کسی کو حق نہیں پہنچتا کہ دوسرے کی پردہ دری کرے، دوسرے کے عیوب، حتیٰ دوسرے کے گناہوں کی تلاش میں ہو کہ کون کس گناہ کا مرتکب ہوتا ہے۔ इससे बड़ी शिद्दत से इस्लाम ने इंसानों को और मुसलमानों को रोका है। हाँ, फ़कत एक मकाम ऐसा है और कि जहाँ इजाज़त है, ये मकाम तरबियत का, विलायत का और हुकूमत का मकाम है कि जहाँ एक इंसान हिदायत और हादी के मकाम मनसब पर फाइज हो, जहाँ इंसान किसी का सरपरस्त हो और इसकी ये ज़िम्मेदारी हो कि उसे कमाल की तरफ लेकर जाए, जहाँ एक इंसान हाकिम हो इस्लामी मुआशरे का, यहाँ वो भी ना एक बुरी नीयत से, ना किसी को बेइज्जत करने के हदफ के तहत नहीं, बल्कि बनी नौ ए बशर को, इंसान को तकामुल की मंजिलों पर ले जाने के लिए, यहाँ जब तक एक इंसान को जिसकी वो तरबियत कर रहा है, जिसको हिदायत कर रहा है, जिसको कमाल तक लेके जाना चाहता है, उसके अयूब से अगर आगाह नहीं होगा तो उनकी इसलाह नहीं कर पाएगा, उनको ठीक नहीं कर पाएगा। बस फ़र्क है इसलाह की नीयत से किसी का ऐब तलाश करना, मुआशरे को बिगाड़ से रोकने के लिए किसी का ऐब तलाश करना और उसको ठीक करने के लिए चारा और बंदोबस्त करना, ये अलग बात है। लेकिन किसी को नीचा दिखाने के लिए, किसी को बेआबरू करने के लिए, किसी की हैसियत और एतबार को दागदार करने के लिए ऐब तलाश करना, इसकी कतअन इजाज़त नहीं है। और जहाँ इजाज़त है भी, अगर फ़र्ज़ करें कि इस्लामी माशरे के हाकिम को इजाज़त है, तो वहाँ भी बाज़ मुफस्सरीन और उलमा ने ये कैद लगाई है कि हत्ता मुसलमानों के, मोमिनीन के रियाया के जो पर्सनल अफेयर्स हैं, जो उनके ज़िंदगी के शख्सी उमूर हैं, कि जिनकी वजह से माशरे में कोई बिगाड़ नहीं आ सकता, जो माशरती अमन में और माशरती तरक्की में आड़े नहीं हैं, तो वहाँ भी किसी को यह हक हासिल नहीं है कि ऐब जुई करे। तो इस आयत शरीफ़ा में इन दो बुनियादी उसूलों के साथ तीसरा उसूल जिस पर गुफ्तगू हुई है और जिस की ताकीद हुई है और जिसका जिसको अपनाने और जिसकी पासदारी का हुक्म हुआ है हमें बारगाह परवरदिगार से, वो गीबत का उसूल है, यानी अदम गीबत का उसूल है, गीबत से बचने का उसूल है। लिहाजा इरशाद परवरदिगार होता है, वला यगतब बाअज़ुकुम बाअज़ा, ए मोमिनो, ए मुसलमानों, ए वो लोगों जो ईमान लाए हो, तुम में से बाअज़ बाअज़ की गीबत न करे। अयुहिब्बु अहदुकुम अन याकुल लहम अखीहि मैतन, आया तुम में से भला कोई ये पसंद करेगा कि अपने मुर्दा भाई का गोश्त खाए। फकरे तुमू, इरशाद परवरदिगार होता है, नहीं, तुम अपने मुर्दा भाई का गोश्त खाने से नफरत करोगे, इसे नापसंद करोगे। वत्तकुल्लाह, और अल्लाह की मुखालफत से डरो। इन्नल्लाह तव्वाबुर रहीम, बेशक खुदा तौबा कबूल करने वाला है और रहीम है। तो चूँकि हमारा वक्त यहाँ पर ख़त्म होता है, अभी हमने कुरान करीम की इस सूरह मुबारक के इन नूरानी कलमात में जो उसूल ज़िंदगी दिया गया है, इस पर और ख़ुद इस उसूल का जो पहले हमने दो उसूल ज़िंदगी बयान किए, यानी बदगुमानी से बचना और तजस्सुस न करना, टोह न लगाना मोमिनीन के उमूर की, इनका आपस में क्या रबता है, इस पर इंशाल्लाह अगले प्रोग्राम में गुफ्तगू होगी। तब तक मैं आपसे इजाज़त चाहूँगा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।